आत्मिकता, सत्यता र नैतिकताको सुमार्गमा डोर्याउने तपाईं र हाम्रो आफ्नै कार्यक्रम मुक्तिको मार्ग।
आदरणीय श्रोता, यस मुक्तिको मार्ग कार्यक्रममा हार्दिक स्वागत छ। आशा छ यस आत्मिक कार्यक्रमद्वारा जीवनमा आत्मिक आशिष, अलौकिक शान्ति र आनन्द प्राप्त गर्नुहुनेछ र जीवनमा धन्य अनुभव गर्नुहुनेछ। आउनुहोस् श्रोता, मन र आत्माको तयारीको लागि यो मिठो अनि मधुर भजन गीत सुनौं।
Oh, no.
श्रोता नमस्कार अनि जय मसीह। साथै हार्दिक स्वागत छ आजको यो बाइबल अध्ययन कार्यक्रममा। श्रोता, आज हामी बाइबल अध्ययन कार्यक्रम दोस्रो कोरन्थी 5:11-17 गर्नेछौ। मित्र, अघिल्लो दिनमा हामीले दोस्रो कोरन्थी 5:1-10 अध्ययन गर्यौं। विशेष गरेर हामीले यो देख्यौं कि तपाई र म कुनै दिन उहाँको अगाडि हाम्रो सेवाको लागि, कामको लागि लेखा दिन प्रकट हुनुपर्नेछ। हामीले हाम्रो जीवनमा गरेका हरेक कुराको निम्ति लेखा दिनुपर्नेछ र त्यसै अनुसार हामी पुरस्कृत गरिनेछौ। त्यसकारणले हामीलाई उहाँको निम्ति ग्रहणयोग्य सेवा गर्न यसले प्रेरित गर्नुपर्छ, उत्प्रेरित गर्नुपर्छ, हौसला जगाइदिनुपर्छ। दोस्रो कोरन्थी 5:9-10 पढिदिन्छु। यसै कारण चाहे हामी शरीरमा हौं चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ, किनकि हामी सबै ख्रिष्टका न्याय आसनको सामुने खड़ा हुनुपर्छ। यसरी शरीरमा हुँदा आफूले गरे बमोजिम हरेकले असल वा खराब प्रतिफल पाउनेछ। अनि आज हामी अगाडि देख्नेछौ मिलापको सेवा। यस विषय अन्तर्गत सबभन्दा पहिले प्रभुको भयले हामीलाई मानिसहरूलाई मनाउने कुरामाथि जोर दिन्छ। दोस्रो कोरन्थी 5:11 भनिएको छ, यसकारण प्रभुको भय थाहा गरेर हामी मानिसहरूलाई मनाउँछौ, तर हामी जे छौं परमेश्वरले जान्नुहुन्छ, र म आशा गर्दछु त्यो तिमीहरूका विवेकमा पनि प्रष्ट होला। मित्र, बाइबलमा भयको बारेमा धेरै कुरा भनिएको छ। हितोपदेश 9:10 हामीलाई भनिएको छ कि परमप्रभुको भय नै ज्ञानको आरम्भ हो। आज स्वतन्त्रवादीहरूको एक सिद्धान्त वा मत यो हो कि हामीले परमेश्वरको भय गरिराख्नुपर्ने, डराइराख्नुपर्ने आवश्यक छैन। तिनीहरू सधैँ परमेश्वरलाई मिठो घिउ मखनको रूपमा चरित्र चित्रण गर्दछन्। तर तपाईँलाई थाहा छ, हिब्रू 10:31 भनिएको छ, जीवित परमेश्वरको हातमा पर्नु भयानक कुरा हो। मित्र, हामी मानिसहरूलाई मिठो मखन रोटीको सुसमाचार नदिऊ, खालि घिउ दलेको सुसमाचार प्रचार नगरौ। हाम्रो परमेश्वर पवित्र र धार्मिक परमेश्वर पनि हुनुहुन्छ, अनि यो नै पवित्र परमेश्वरले तपाईँलाई प्रेम गर्नुहुन्छ, अनि यो नै पवित्र परमेश्वरले तपाईँलाई उद्धार दिन चाहनुहुन्छ। तर मित्र, यदि तपाईँ उहाँको बाटो अनुसार परमेश्वरमा आउनुहुन्न भने तपाईँ उहाँको सामुने न्यायमा आउनु पर्नेछ। पौल यहाँ भन्छन्, यसकारण यो जानेर परमप्रभुको भय मान्दै हामी मानिसहरूलाई मनाउँछौ। मित्र, आज धेरै मण्डलीमा नर्कको विषयमा कहिले पनि सन्देशको प्रचार गरिएको छैन, अनि दण्ड, इन्साफ, न्यायको विषयमा अति नै कम सन्देश प्रचार गरिन्दछ। परिणामस्वरूप परमेश्वरको दण्ड वा इन्साफको विषयको प्रचार धेरै मण्डलीमा हराएको छ। प्रभु येशूले भन्नुभयो, उहाँ हराएकोलाई खोज्न र बचाउन आउनुभएको थियो। मित्र, जीवित परमेश्वरको हातहरूमा पर्नु भयानक कुरा हो। हामीले परमेश्वरको इन्साफको डराउन आवश्यक छ, भय मान्न आवश्यक छ। हामीले यो कुराको थाहा पाउन आवश्यक छ कि हामीले एक दिन उहाँलाई लेखा दिनुपर्नेछ। 12 भनिएको छ, हामी फेरि तिमीहरूका सामु आफ्नो तारिफ गर्दैनौ, तर तिमीहरूलाई हामीमा गर्व गर्न मौका दिइरहेछौ, ताकि तिमीहरूले तिनीहरूलाई जवाब दिन सक, जसले मानिसको हृदयको कुरामा होइन तर बाहिरी कुरामा घमण्ड गर्छन्। अर्को शब्दहरूमा, यदि तपाईँले परमेश्वरबाट पूर्ण सल्लाह परामर्शको घोषणा गरिरहनु भएको छ भने तपाईँ यसलाई स्नेहमय तरिकामा गर्न सक्नुहुन्छ। तपाईँले आकाशबाट बिजुलीको गर्जन र चमकको झार्नु पर्दैन, तर हामीले यो कुराको थाहा पाउन आवश्यक छ, नित्यन्त जरूरी छ कि हामीले अति नै स्पष्ट रूपमा भन्नै पर्छ कि मानिसहरू पापमा गुमेको अवस्थामा छन्। मित्र, यो हामीले भन्नुपर्छ। यदि हामी त्यसो भन्छौ भने हामी आफैलाई प्रशंसा गरिरहेका छैनौ, तारिफ गरिरहेका छैनौ, मतलब हामी जनप्रिय बन्न कोशिश गरिरहेका छैनौ। यो कुरा तपाईँलाई भन्दा मलाई जनप्रिय बनाउँदैन, तर यो परमेश्वरको वचन हो। हामी आफैलाई तपाईँहरूको सामुने तारिफ गरिरहेका छैनौ र यसको आवश्यक पनि छैन। हाम्रो निम्ति महत्वपूर्ण कुरा यो हो कि परमेश्वरले सम्पूर्ण परामर्शको सल्लाहको घोषणा गर्नुहुन्छ। हाम्रो लक्ष्य परमेश्वरको वचन दिनु हो र परमेश्वरको प्रेमको साथै पापको विरूद्ध दण्डको कुरा, न्यायको कुरा बताउनु हो, अनि यसले आज धेरै सुतुवा मण्डलीहरूलाई जगाउनेछ। 13 यदि हाम्रो होस ठेगानामा छैन भने यो परमेश्वरको निम्ति हो, अनि यदि हामी ठिक होसमा छौं भने यो तिमीहरूका निम्ति हो। पाउल भन्छन् कि मानिसहरूले सोध्छन् कि तिनीहरू पागल हुन्, त्यो कुरा ठिकै छ, उसले परमेश्वरको लागि यो गरिरहेका छन्, या कुनै मानिसहरूले यो सोच्लान् तिनी सचेतक हुन्, तब यो तिनीहरूका निम्ति हो कि तिनी सचेत छन्।
त्यसपछि निम्न पदहरूमा हामी देख्छौ ख्रिष्टको प्रेमले हामीलाई विवश बनाउँछ। 14 र 15 पदमा भनिएको छ, ख्रिष्टको प्रेमले हामीलाई बाध्य गराउँछ किनभने हामीलाई यो निश्चय छ कि सबैको निम्ति एकजना मर्नुभएको हुनाले सबै मरे, वा सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नै निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन्, सो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो। पाउलको मतलब हो ख्रिष्टको प्रेमले हामीलाई अघि धकेलिरहेको छ, ख्रिष्टको प्रेमले हामीलाई प्रेरित गरिरहेको छ, ख्रिष्टको प्रेमले हामीलाई परमेश्वरको वचन दिन कर लगाइरहेको छ, विवश गराउँछ। अगाडि भनिएको छ किनभने हामी यसरी विचार गर्दछौ कि सबैको निम्ति एकजना मर्नु भएको हुनाले सबै मरे, मानव जाति मृत्युको दण्डमुनि छ। जब हाम्रो प्रथम पुर्खा आदम अदनको बगैँचामा थिए तिनी हाम्रो संयुक्त शिर थिए, फेडरल हेड मतलब संयुक्त मुख्य शिर, अनि आदम पुरानो सृष्टिको शिर थिए। त्यो पुरानो सृष्टि आदममा परीक्षा वा जाँचको निमित्त थिए। परमेश्वरले उनलाई यो आज्ञा दिनुभयो उत्पत्ति 2:16-17 पदमा, बगैँचाका सबै रूखका फल तैले संकोच नमानि खाए हुन्छ तर असल र खराबको ज्ञान दिने रूखको फल चाहिँ नखानु है, किनभने जुन दिन तैले त्यो खान्छस् त्यसै दिन त मर्नेछस्। आदमले जानबुझमा परमेश्वरको आज्ञाको उल्लंघन गरे, तिनी मृत्युको दण्डको मुनि आए, अनि जब तिनी मृत्युको दण्ड मुनि आएकोले गर्दा त्यसको मुनि आफूसितै सारा मानव जातिलाई लिए, किनकि सारा हरेक उसमा नै प्रतिनिधित्व गरिएका छन्। तपाईँ र म मृत्युको वरिपरि जन्मेका छौं, अहिले सारा मानिसहरू मृत्युको दण्ड मुनि छन्। डाक्टर आइरोनसाइडले यसलाई असामान्य तरिकामा उदाहरणद्वारा स्पष्ट गर्न प्रयोग गर्थे, अनि म उसको त्यो अति नै सुन्दर उदाहरण दिएर स्पष्ट गर्ने नमूनालाई मेरो आफ्नो भाषान्तरणमा दिन्छु। मेरो घरको सिधै अगाडि केही टाढा दूरीमा सुन्दर पहाड़को श्रेणी पंक्तिहरू छन् र एक त्यस पहाड़को पंक्तिको टुप्पोमा चाहिँ अवलोकन गर्ने परीक्षा गर्ने हल छ। अहिले एकछिनको निम्ति त्यस अवलोकन गर्ने परीक्षा गर्ने पहरालाई अदनको बगैँचाको रूपमा मानिल्यौ, त्यो पहाड़लाई अदनको बगैँचाको रूपमा मानिल्यौ जहाँ परमेश्वरले सबभन्दा मानिसलाई सृष्टि गर्नुभएर त्यहाँ राख्नुभयो। पहिले आदमसँग त्यहाँ उसको निम्ति हरेक कुरा असल कुराहरू थिए, तर त्यहाँ खालि एउटै मात्र कुरा थियो, परमेश्वरले उसलाई भन्नुभयो कि उसले गर्नु हुँदैन थियो, उसले त्यो गर्नु कदापि हुँदैन थियो। आदम पापरहित मानिस थिए र उसले चुनौतीको सामना गरे। परमेश्वरले उसलाई एउटा कुरा चाहिँ नगर्नु है भन्नुभएको थियो, अनि त्यही नै कुरा उसले गरे जुन परमेश्वरले मना गर्नुभएको थियो। आदम पतन भयो, यसलाई आदमको पतन भनिन्छ। आदम त्यस अग्लो पहाड़बाट पल्टी बाजी खाँदै तल तल समतल तराई बेसीमा खसे झरे जहाँ हामी आज छौं। त्यस समतल तराईमा तिनी पतन भइसकेपछि हामी सकेपछि उसले यस संसारमा मानव जाति ल्याउन आरम्भ गर्नुभयो। शुरूमा आदमलाई राखिएको त्यस पहाड़को टुप्पोमा तिनीहरू यस संसारमा आउँदैनन् या त्यस स्थानमा र त्यस समयमा जहाँ तिनी त्यहाँ निर्दोष थिए, निरअपराधी थिए। त्यस बेला मानव जाति उसद्वारा यो संसारमा आउन आरम्भ गरेको थिएन, तर तल समतल तराईमा बेसीमा नै आदम गिरेका थिए, पतन भएका थिए। प्रभु येशु ख्रिष्ट यस संसारमा स्वर्गीयबाट आउनुभयो। उहाँ पूर्ण रूपमा पापरहित हुनुहुन्थ्यो, उहाँ पवित्र निष्खोट र निष्कलंक र पापीहरूबाट बिल्कुल अलगिएको हुनुहुन्थ्यो। उहाँ यहाँ तल पापीहरूलाई बचाउन उद्धार गर्न आउनुभयो, तर उहाँ पहाड़को टुप्पोमा जानु भएन, त्यहाँ कोही मानिस छैनन्। उहाँले कुनै पनि मानिसलाई पवित्रताको त्यस स्तरमा सपाटमा पाउन सक्नुहुन्न, तिनीहरू सबै तल बेसीमा छन्, तिनीहरू सबै अपराध र पापहरूमा मरेका छन्। त्यसकारण उहाँले के गर्नुभयो, उहाँ तल बेसीमा आउनुभयो, वा मृत्युको स्थानमा आउनुभयो जहाँ सबै मानिसहरू छन् र त्यहाँ सबैको निम्ति उहाँ मर्नुभयो, किनभने मानिसहरू मरेका थिए र उहाँ तल पृथ्वीमा मृत्युमा जानुभयो र अहिले उहाँले विश्वासीहरूलाई माथि आफैसँग पुनरुत्थित जीवनमा ल्याउनुहुन्छ। के उहाँले तिनीहरूलाई त्यस पहाड़को टुप्पो टाकुरासम्म लानुहुन्छ जहाँ आदम थिए? अहँ, उहाँले तिनीहरूलाई आफैसँग स्वर्गीय स्थानहरूमा लानुहुन्छ। जसले प्रभु येशू ख्रिष्टलाई विश्वास गर्दछन् तिनीहरू स्वर्गीय स्थानहरूमा बसेका छन्। एफेसी 2:6 पदले भन्छ, ख्रिष्ट येशूमा हामीलाई उहाँसँगै उठाउनु भएको छ र उहाँसँगै स्वर्गीय स्थानहरूमा बसाल्नुभयो। पद 15 पहिलो खण्डमा भनिएको छ, सबैको निम्ति एकजना मर्नु भएकोले सबै मरे, उहाँको वा उहाँले सबैको निम्ति उहाँ सबैको निम्ति मर्नुभयो, उहाँले हाम्रा स्थानहरू लिनुभयो र उहाँलाई विश्वास गर्नेहरू उहाँसँग जी उठ्नेछन्। तिनीहरूलाई फेरि त्यही पहाड़को टुप्पोमा राखिनलाई उठाएका छैनन्, ताकि तिनीहरू फेरि पल्टीबाजी खाँदै खसुन् जरून् अह उहाँले तिनीहरू सबैलाई माथि स्वर्गीय स्थानहरूमा लानुहुन्छ राख्नु भएको छ। ख्रिस्टले हाम्रो स्थान लिनुभयो र यदि हामी बाँच्नेछौ भने यो उहाँमा विश्वासद्वारा हुनेछ। पन्ध्र पदमा भनिएको छ, उहाँ सबैको निम्ति मर्नुभयो ताकि बाँच्नेहरू अब उसो आफ्नो निम्ति बाँच्ने होइन तर उहाँको निम्ति बाँचुन् जो तिनीहरूका खातिर मर्नुभयो र फेरि जीवित पारी उठाइनुभयो। मित्र, ख्रिष्ट हाम्रो निम्ति मात्र मर्नु भएन ताकि हामी दण्ड र मृत्युबाट छुटकारा पाउन सकौ, तर यस कारणले पनि कि हाम्रो मृत्युको स्थितिबाट जीवनको नयाँपनमा ल्याइयोस्। अहिले हाम्रो जीवनहरू उहाँप्रति समर्पित भएको हुनुपर्छ ताकि अब उसो परमेश्वरको महिमाको निम्ति जिउनुपर्छ। परमेश्वरको सन्तानको निम्ति यसले मानव जातिको विषयमा बिल्कुलै सम्पूर्ण नयाँ भावार्थ दिन्छ। सोह्र पदमा भनिएको छ, यसरी अब उपरान्त हामी कसैलाई मानिसको दृष्टिकोणले हेर्दैनौ। हामीले ख्रिष्टलाई एक समय मानिसको दृष्टिकोणले हेरेका थियौं तर अब उपरान्त उहाँलाई त्यसरी हेर्ने छैनौ। यसरी अब हामी कुनै मानिसलाई शरीर अनुसार चिन्दैनौ। आज संसारिक नजरियाले दृष्टिकोणले मानिसलाई विभिन्न आँखाहरूद्वारा देखिन्छन् तर खास मात्रामा संसारमा खालि निन्दित गुमेको पापी मानिस मात्र छ। म एकजना पीएचडी डिग्री भएको प्रोफेसरलाई चिन्छु जसले रसायन शास्त्र पढाउँछ। तिनी अति नै बुद्धिमानी व्यक्ति हुन् तर तिनी गुमेको निन्दित मानिस हुन् किनभने तिनी ख्रिष्टमा छैन। अनि म एकजना अति नै गरीब अशिक्षित व्यक्तिलाई पनि चिन्छु, तिनी पनि निन्दित गुमेका मानिस हुन् किनभने तिनी पनि ख्रिष्टमा छैनन्। यसरी अब उपरान्त हामी कुनै मानिसलाई शरीर अनुसार चिन्दैनौ। यसको मतलब यो भनेको हो हामी मानिसहरूलाई तिनीहरूको जातीय पृष्ठभूमि वा तिनीहरूको सामाजिक पृष्ठभूमि वा तिनीहरूको रंग तिनीहरूको पेसा इत्यादिको आधारमा मूल्यांकन गर्दैनौ। हामी जान्दछौ कि पुरानो मनुष्यत्व वा पुरानो स्वभाव अनुसार तिनीहरू सबै ख्रिष्टमा उद्धार नपाई गुमेका निन्दित पापीहरू हुन् तर ख्रिष्ट तिनीहरू सबैको निम्ति मर्नुभयो। ख्रिष्ट त्यो पीएचडीको निम्ति अनि ख्रिष्ट त्यो गरीब मानिस अशिक्षित व्यक्तिको निम्ति मर्नुभयो। वा सबैको निम्ति मर्नुभयो। याकुबले यसको बारेमा आफ्नो पत्रको दोस्रो अध्यायमा लेख्छन्। उसले भन्छन् कि यदि कुनै धनी मानिस राम्रो राम्रो लुगा फाटा औंलामा औठी लगाएर तिमीहरूको बीचमा आउँदा उसलाई सम्मानित आदरणीय स्थान दिन्छौ तर गरीब आयो भने उसलाई पछाडि उभी बस भन्छौ भने त्यो अति नै ठूलो गल्ती हो। किन यो गल्ती हो? किनभने हामी परमेश्वरमा परमेश्वरको सन्तानको नाताले सम्पूर्ण मानव जातिलाई पापीहरूको रूपमा हेर्नुपर्छ जसको निम्ति ख्रिष्ट मर्नुभयो। अरू त के यहुदी र अन्य जाति बीचको रेखा पनि मेटाइएको छ। सबै मानव जाति परमेश्वरको सामने समान छन्, पापीहरू हुन्। यी सबै कुराको उपाय समाधान खालि एउटै छ, येशु ख्रिष्टको शुभ समाचार। हामी कुनै मानिसलाई शरीर अनुसार चिन्दैनौ। सबै मानिसहरू उही स्तरमा छन्, एउटै स्तरमा छन्। सोह्र पदमा भनिएको छ, हामीले ख्रिष्टलाई शरीर अनुसार चिनेको भए तापनि अब उपरान्त उहाँलाई त्यसरी चिन्दैनौ। म विश्वास गर्दछु कि पाउलले ख्रिष्टलाई शरीर अनुसार चिनेथे। मलाई लाग्छ कि ख्रिष्टको क्रुसीकरणको बेला पाउल उपस्थित थिए। म यो कल्पना गर्न सक्दिन कि त्यस प्रतिभाशाली बुद्धिमानी फरिसी जवान साउल यरुसलेममा क्रुसीकरणको बेलामा उपस्थिति थिएन। तिनी त्यहाँ निश्चय नै हुनु पर्दछ र थिए। येशु ख्रिष्ट यस संसारमा 2000 वर्ष पहिले हिँड्नुभयो। उहाँ बेतलेममा जन्मनुभयो र नासरतमा हुर्कनुभयो र गालिलमा हिँड्नुभयो। गालिलको कानामा आफ्नो सेविका आरम्भ गर्नुभयो र यरुसलेममा जानुभयो, क्रुसमा मर्नुभयो र शहरको बाहिर युसुफको चिहानमा दफनाइनुभयो। तेस्रो दिनमा पुनरुत्थान हुनुभयो र आफ्नाहरू कहाँ प्रकट हुनुभयो र स्वर्गीयमा फेरि उक्लि जानुभयो। तर मित्र, अब हामी उहाँलाई कति पनि गालिलको मानिसको रूपमा चिन्दैनौ। आज गालिलको मानिस छैन। ख्रिसमसको समयमा धेरै मानिसहरू बेतलेममा जान्छन्। यो तिनीहरूको तीर्थस्थान हो। त्यो स्थानमा भीड हुन्छ। तिनीहरू कसलाई खोजिरहेका छन्, हेरिरहेका छन्? के तपाईँ सानो बालकलाई हेरिरहनु भएको छ? उहाँ त्यहाँ हुनुहुन्न। अनि यरुसलेम इस्टरको समयमा तीर्थयात्री पर्यटकहरू भीड़ले भरिएको हुन्छ। हाम्रा पुनरुत्थित प्रभु त्यहाँ हुनुहुन्न। मित्र, हामी उहाँलाई अब उपरान्त शरीर अनुसार चिन्दैनौ। अहिले उहाँ यस समयमा परमेश्वरको दाहिने हातमा हुनुहुन्छ। उहाँ महिमित ख्रिष्ट हुनुहुन्छ। हामीले ख्रिष्टलाई शरीर अनुसार चिने तापनि अहिले हामी उहाँलाई त्यसरी चिन्दैनौ। हामी त्यस व्यक्तिसँग पहिचान भएका छैनौ जो 2000 वर्ष पहिले यस संसारमा हिँड्नुभयो। बरु हामी उहाँसँग पहिचान भएका छौं, पहिचान गरिएका छौं जो स्वर्गीयमा महिमामा हुनुहुन्छ अहिले। त्यही कारण यसले भन्छ, हामी उहाँसँग मर्यौं र उहाँसँगै जी उठेका छौं र अहिले स्वर्गीय स्थानमा ख्रिस्ट येशूसँग सँगै छौं। सत्र पदमा भनिएको छ, यसकारण कोही ख्रिस्टमा छ भने त्यो नयाँ सृष्टि हो, पुरानो बिति गएको छ, हेर नयाँ आएको छ। मित्र, यहाँ हामीसँग महान कथन छ, यदि कुनै मानिस प्रभुमा छ भने त्यो नयाँ सृष्टि हो। हामी यस पदलाई प्राय गरेर साक्षी सेवामा सुन्ने गर्छौं। मानिसहरूले यस पदलाई उद्धृत गर्छन् र आफ्नो विश्वासको धर्मान्तरणको बारेमा बताउँछन्। तिनीहरू भन्छन् कि तिनीहरू कति पनि निश्चित खास खराब आदतहरूमा हुँदैनन्, जुन तिनीहरूको विश्वासको धर्मान्तरण हुनुभन्दा, मनको परिवर्तन हुनुभन्दा, प्रभुमा आउनुभन्दा पहिले गर्ने गर्थे। र तिनीहरू विचार गर्दछन् कि तिनीहरूका आदतहरूमा यो परिवर्तन नै यो पदको परिपूर्णता हो। यदि तपाई र म येशू ख्रिष्टमा नयाँ सृष्टि हौं भने कुन चाहिँ पुरानो कुराहरू हो जुन बिति गएका छन् त? यो कुराको याद गरौं कि हामीले भर्खरै पहाड़को फेदी बेसीमा मानव जाति रहेको बारेमा कुरा गरिरहेका थियौं, जहाँ हामी सबै पापीहरू हौं। अहिले हामीले ख्रिष्टलाई विश्वास गरेका छौं र ती पुरानो सम्बन्ध बितिसक्यो। हामी कति पनि आदमसँग पहिचान गरिँदैनौ, हामी कति पनि संसारिक प्रणालीसँग पहिचान गरिएका हुँदैनौ। अहिले हामी ख्रिष्टसँग पहिचान भएका छौं, हामी ख्रिष्टको शरीरमा राखिएका छौं र हामी उहाँको हौं। पुराना कुराहरू बिति गए अनि नयाँ कुराहरू चाहिँ प्रभु येशूसँग यो नयाँ सम्बन्ध हो। हामी महिमित ख्रिष्टसँग सम्बन्धमा छौं, हामी यसको बारेमा व्यवहारिक हौं। तपाईँ सोध्नुहोला, म जान्दछु कि यो अद्भुत सुन्दर पद हो, तर म कसरी पूर्ण रूपमा जान्न सक्छु कि म ख्रिष्टमा नयाँ सृष्टि हुँ? प्रभु येशूले भन्नुभएको कुरालाई सुन्नुहोस्। योहना 5:24 पदमा, साँचो साँचो म तिमीहरूलाई भन्दछु, जसले मेरो बात सुन्छ र मलाई पछ्याउनेलाई विश्वास गर्छ उसमा अनन्त जीवन छ, त्यो इन्साफमा आउँदैन तर मृत्युदेखि जीवनमा सरिहालेको हुन्छ। के तपाईँले कहिले प्रभु येशू ख्रिष्टमा विश्वास गर्नुभएको छ? के तपाईँ उहाँलाई विश्वास गर्नुहुन्छ? यदि तपाईँ त्यो गर्नुहुन्छ भने उहाँले तपाईँलाई निश्चयता दिनुहुन्छ कि तपाईँले अनन्त जीवन पाउनु भएको छ र इन्साफमा आउनुहुने छैन, बरु तपाईँ मृत्युदेखि जीवनमा सरिहाल्नु भएको हुन्छ। यसले तपाईँलाई नयाँ सृष्टि बनाउँछ। तपाईँ मृत्यु र दण्डको अधीनतामा हुनुहुन्न, तपाईँ जीवनमा सरिहाल्नु भएको छ। तपाईँ अनुभवमा आफ्नो आश्वासनको निम्ति आधार बनाउन कोशिश नगर्नुहोस्। तपाईँ नयाँ सृष्टि हुनुहुन्छ किनभने येशूले तपाईँलाई त्यो भन्नुहुन्छ, अनि आधार चाहिँ परमेश्वरको वचन हो। तपाईँ कति पनि आदममा पतित पुरानो सृष्टिको हुनुहुन्न, नयाँ सृष्टि ख्रिस्ट येशूमा उभिन्छ, र यदि तपाईँले उहाँमा विश्वास गरिरहनु भएको छ भने तपाईँ उहाँमा हुनुहुन्छ र तपाईँ र म खतरा र परीक्षाको स्थानमा उभिन सक्छौं। हामी धेरै धेरै तरिकामा पतन हुन, लड्न सक्छौं, गेर्न सक्छौं, तर सुन्दर अद्भुत सत्यता यो हो, येशू ख्रिस्टले हामीलाई उद्धार दिनुभएको छ र अहिले हामी उहाँमा नयाँ सृष्टि हौं। प्रभु आजको यो वचन अध्ययनद्वारा हरेकसँग बातचित गर्नुभएको होस्।
निराशियो जीवन जीवना गरो थियो, एकलो थिए कुनै सहारा विवश थिए, लाचार थिए, थिएन कतै कुनै सहारा, डुबिरहन्थे नसामै पीर गथा मनमा बोकी, त्यागिए थे सबै बाचा, आफ्नो भन्ने कोही थिएन, एक्लो थिए।
प्रिय श्रोता, यो प्रसारण मार्फत यो अवगत गराउन चाहन्छौ कि प्रभुको सेवाको लागि यहाँहरूको साझेदारी नित्यन्त आवश्यकता छ। यहाँहरूले प्रार्थनाको साथसाथै आर्थिक सहायता गर्न अनुरोध गर्दछौ। तपाईँहरूको सानो भन्दा सानो भेटी किन नहोस्, हामी प्रभुको नाममा स्वीकार गर्नेछौ। प्रभुको सेवाको लागि तपाईँहरूको यो सानो लगानीले कसैको जीवनमा भिन्नता ल्याउँछ अनि प्रभुको महिमा हुन्छ। प्रभु तपाईँहरूलाई महान गरी आशिष दिनुहुनेछ। इच्छुक श्रोताहरूले तपाईँको इच्छा भेटी हाम्रो ठेगानामा पठाउन सक्नुहुन्छ, जुन ठेगाना हामी कार्यक्रमको अन्तमा दिनेछौ।
यीशुको पाए जब जीवन नै नयाँ भयो, भत्किसकेको जीवनमा खुसीको बहार फेरि छायो। यीशु नै रहेछन् साँचो मित्र, महिमा उनैलाई सदा सदा। एक्लो थिए यहाँ जीवनको आशै थिएन, केवल निराश थियो, जीवन जिउन गाह्रो थियो। एक्लो थिए यहाँ।
प्रिय श्रोता, यतिन्जेल तपाईँले TWR नेपालद्वारा संचालित आत्मिक कार्यक्रम मुक्तिको मार्ग सुनिरहनु भएको थियो। मित्र, आजको यो कार्यक्रम सुनेर तपाईँलाई कस्तो लाग्यो? यदि मनमा कुनै प्रश्न, जिज्ञासा, सल्लाह, सुझाव तथा प्रतिक्रिया छन् भने हामीलाई पत्र मार्फत लेखेर पठाउन सक्नुहुन्छ। साथै बाइबल सम्बन्धी पुस्तक पुस्तिका कार्यक्रम सारणीहरू पनि उपलब्ध छन्, अनुरोधमा पठाउन सक्छौ। तपाईँका प्रार्थनाका विषय छन् र हामीले तपाईँको निम्ति प्रार्थना गरेको चाहनुहुन्छ भने पनि हामीलाई पत्रमा लेखेर पठाउनुहोला। अधिक जानकारी र पत्रचारको लागि हाम्रो ठेगाना यस प्रकार छ: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twrnepal@yahoo.com। साथै यो मोबाइल नम्बरमा हामीलाई एसएमएस पनि गर्न सक्नुहुन्छ 98 4705 6979। एकपल्ट सुन्नुहोला: कार्यक्रम मुक्तिको मार्ग, जीपीओ नम्बर 8975, ईपीसी नम्बर 2561, काठमाडौँ नेपाल। इमेल twr@yahoo.com। एसएमएस को लागि मोबाइल नम्बर 98 4705 6979, 98 4705 6979। यस्तै गरी तपाईँले हाम्रो वेबसाइटमा गएर हाम्रो कार्यक्रमहरू सुन्न र अन्य गतिविधिको बारेमा हेर्न सक्नुहुन्छ। हाम्रो वेबसाइट यस प्रकार छ: www.twrnepal.com र फेसबुकमा लगइन गरी TWR नेपाल टाइप गरेर पनि हेर्न सक्नुहुनेछ। हवस् त मित्र, आजलाई हामी बिदा चाहन्छौ। अर्को कार्यक्रममा पुनः भेट्ने नै छौ। तबसम्मलाई नमस्कार।